नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल भदौ महिनाको 17 गते शुक्रबार भाद्र शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार सेप्टेम्बर 2 तारीक सन् 2022, नेपाल सम्वत 1142। सरकारमा रहेका पाँच दलीय गठबन्धनले मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलको औपचारिक प्रारूप तयार गरेका छन्। संसदको महाभियोग सिफारिश समितिले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ। नेकपा एमाले आगामी निर्वाचनमा राप्रपासित साना दलहरूसँग तालमेल गरेर जाने बहस चले पनि राष्ट्रिय स्तरमा गठबन्धन नगर्ने भएको छ। देशका धेरै जिल्लामा डेंगूको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। यही यिनै विविध प्रसंगलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा गठबन्धनको बैठक सम्बन्धी समाचार लिएका छौं। गोर्खापत्रले यो समाचारलाई मुख्य समाचारका रूपमा छापेको छ। गोर्खापत्र लेख्छ, प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार दिनभर भएको छलफलमा आगामी निर्वाचनमा सीट बाँडफाँडको औपचारिक खाका निर्माण भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार पाँच दलको आगामी बैठकपछि प्रस्तावित प्रारूप औपचारिक रूपमा सार्वजनिक गरिनेछ। उहाँले भन्नुभयो, सहमतिकै लागि यति लामो समय छलफल भएको हो। सबै पार्टीले मैले जिते भन्ने भावनाका साथ सीटको बाँडफाँड गर्ने गरी छलफल भयो। अन्तिम चरणमा पुर्याएका छौं। दुई दिन आफ्नो दलमा छलफल गर्नेछौं। बैठक बसेको दिन निर्णय सुनाउनेछौ। उहाँले सबै निर्वाचन क्षेत्रलाई हेरेर कहाँ कुन दललाई सीट दिने भन्ने सन्दर्भमा पनि छलफल भएको बताउनुभयो। मन्त्री कार्कीका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रूपमा सीट दिने गरी छलफल केन्द्रित थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहितका नेताहरूले सीट बाँडफाँडको विषयमा दिनभरि नै छलफल गर्नुभएको थियो। बैठकमा सीट बाँडफाँड कार्यदलका सदस्यहरू पनि उपस्थित हुनुहुन्थ्यो। यसैबीच संचार मन्त्री कार्कीले राजनैतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउनुहुँदै विकास र समृद्धिका लागि गठबन्धन आवश्यक रहेकाले न्यायोचित रूपमा सीट बाँडफाँड सुनिश्चित गर्ने बताउनुभयो। गठबन्धनको बैठक, सीट बाँडफाँडको खाका तयारी, गोर्खापत्रले मुख्य खबर छापेको छ। संसदको महाभियोग सिफारिश समितिले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आइतबार फेरि बयान लिने भएको छ। दुई प्रश्नको उत्तर दिन झण्डै दुई घण्टा शीर्षकमा यो प्रसंगलाई राजधानीले मुख्य समाचार बनाएको छ भने नयाँ पत्रिका दैनिकले प्रश्न टार्दै प्रति प्रश्नमा जबरा शीर्षकमा मुख्य खबर छापेको छ। यता नागरिक दैनिकले जबराले भने अर्थ नवर्थका प्रश्न नसोध्नु शीर्षकमा मुख्य खबर छापेको छ। राणासँग बुधबारबाट समितिले बयान लिन शुरू गरे पनि सबै प्रश्न सोध्न समय नभ्याएपछि उहाँलाई बिहिबार बोलाएको थियो। यसअघि बुधबारको बयानमा राणाले आफूमाथि लागेका आरोपमा जवाब दिनुको साटो आफू प्रधान न्यायाधीश हुँदा कसले किन आन्दोलन गरेर आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने प्रश्न उठाउनु भएको थियो। उहाँले सर्वोच्च अदालतका पूर्व न्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएशनका पदाधिकारीमाथि विभिन्न आरोप समेत लगाउनुभयो। निलम्बित प्रधान न्यायाधीश राणाले बिहिबार महाभियोग सिफारिश समिति तथा सांसदहरूमाथि नै निष्पक्षता को प्रश्न उठाउनुभयो। आफू विरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै उहाँले निष्पक्षतामाथि प्रश्न उठाउनु भएको हो। महाभियोग प्रस्ताव गर्नेले समितिमा बसेर छानबिन गर्दा स्वार्थ बाँझिने उहाँको तर्क रहेको छ। महाभियोग सिफारिश समिति सदस्य सांसद रेखा शर्माले समितिले निष्पक्ष भएर छानबिन गर्ने दावी गर्नुभयो। राणाले बुधबार बयान दिँदै महाभियोग निष्क्रिय भइरहेको र संसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको समेत स्पष्ट पार्नुभयो। समितिले बयान शुरू गरेको दोस्रो दिन बिहिबार राणालाई दुई प्रश्न सोधिएको थियो। समितिको पाँचौं र छैठौं प्रश्नमा राणाले झण्डै दुई घण्टा लगाएर जवाफ दिनुभयो। उहाँलाई कुल 34 प्रश्न सोधिनेछन्। 4 प्रश्न बुधबार सोधिएको थियो। बिहिबार शुरूमा समिति सभापति रामबहादुर विष्टले प्रश्न पढेर सुनाउनुभयो। ती प्रश्न राणाले संविधानको उद्देश्य र दर्शन भताभुङ गरेर नष्ट पारेको, संवैधानिक जिम्मेवारीलाई व्यक्तिगत सम्पत्ति सर स्वेच्छाचारी ढंगले दुरूपयोग गरेको, प्रधान न्यायाधीशको हैसियतले पालना गर्नुपर्ने कर्तव्य निर्वाह गर्न अक्षम र विफल हुन पुगेको लगायतका आरोपमा केन्द्रित थिए। दुई प्रश्नको उत्तर दिन झण्डै दुई घण्टा। महाभियोग प्रस्ताव गर्ने सांसद नै समितिमा छन् राणा। आइतबार फेरि बयान, राजधानीले मुख्य खबर छापेको छ। यता नयाँ पत्रिका दैनिकले प्रश्न टार्दै प्रति प्रश्नमा जबरा, सांसदको प्रश्न संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्ति सरह दुरूपयोग गर्नुभयो, जबराको जवाफ महाभियोग प्रस्ताव निष्क्रिय भइसक्यो, छलफलको औचित्य छैन भन्दै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि सांसदहरूले उठाएका प्रश्नमा मौनता साध्दै सहकर्मीहरूमाथिको आक्षेप जारी राख्नु भएको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा बिहिबार दोस्रो दिन पनि बयान दिनुभएका उहाँले आफूमाथि लागेका आरोपमा प्रष्टीकरण दिनुको साटो सहकर्मी न्यायाधीश र कानून व्यवसायीमाथि व्यक्तिगत लाञ्छना समेत लगाउनुभयो। निर्धारित समय 11 बजे अघि नै सिंहदरबार पुग्नुभएका उहाँले बुधबार जस्तै बिहिबार पनि शुरूमै महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दोहोर्याउनु भएको थियो नयाँ पत्रिकाले छापेको छ। यता नागरिक दैनिकले प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराले अर्थ नवर्थ गोविन्द गाईको संज्ञा दिनुभएको छ भन्दै मुख्य समाचार छापेको छ। उहाँले आफूले संविधान र कानून विरूद्ध गरेको भनिएका कामको विषयमा एक एक जवाफ समितिसँग माग्नु भएको छ। समितिको बैठकमा दोस्रो दिन बिहिबार पनि बयान दिन उपस्थित जबरालाई 5 र 6 नम्बरका प्रश्न सोधिएको थियो। उहाँले बुधबार 1 देखि 4 नम्बरसम्मको जवाफ दिनु भएको थियो। जबराले भने अर्थ न वर्थका प्रश्न नसोध्नुहोस्, मलाई स्पष्ट गरिदिनुहोस् संविधान र स्वतन्त्र न्यायपालिकाले भनेका कुन कुन काम मैले पूरा गरिन, नागरिकले मुख्य खबर छापेको छ। नेकपा एमाले आगामी निर्वाचनमा राप्रपा सहित साना दलसँग तालमेल गरेर जाने बहस चले पनि राष्ट्रिय स्तरमा गठबन्धन नगर्ने भएको छ। नेपाली कांग्रेस बाहेकका दलसँग स्थानीय स्तरमा चुनावी एकता गरेर जाने तर राष्ट्रिय स्तरमा मोर्चाबन्दी नगर्ने एमाले जनाएको हो। सत्तारूढ़ गठबन्धन जस्तै केन्द्रीय स्तरमा मोर्चाबन्दी गरेर भागभण्डामा नजाने एमाले उपाध्यक्ष युवराज गेवालीले बताउनुभयो। उहाँले भन्नुभयो तालमेलको विषय फाइनल भएको छैन, हामी स्थानीय जनमत हेरेर तालमेल गर्ने गर्छौ तर राष्ट्रिय स्तरमा सत्ता गठबन्धनको जस्तो मोर्चाबन्दी गर्दैनौ। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले बीच प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर निर्वाचन लड्ने सहमतिको नजिक बताइए पनि छलफल चलिरहेको गेवालीले जानकारी दिनुभयो। केही दिनदेखि दुई दलका नेताहरूले देशभर तालमेलका विषयमा छलफल गरिरहेका थिए। दुवै दल आगामी प्रतिनिधि सभा र प्रदेशसभामा तालमेल गर्ने लगभग सहमतिमा पुगेको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो। सीट संख्याका विषयमा भने छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। एमाले राष्ट्रिय स्तरमा मोर्चाबन्दी नगर्ने नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। यता नागरिक दैनिकले गठबन्धन अनुपयुक्त शीर्षकमा अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। सत्तारूढ़ दल गठबन्धन कायमै राखेर प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमति सहित सीट बाँडफाँडमा लागिरहेका बेला प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइराला बीच सबै दल एक्ला एक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ। कोइरालाले कांग्रेसभित्र संस्थापनेतर समूहको नेतृत्व गर्नुहुन्छ। कोइराला पक्ष गठबन्धनको विपक्षमा छ। निर्वाचनमा कुनै एउटा दल र व्यक्तिविशेषलाई एक्ल्याउने र प्रतिशोध साध्ने गठबन्धन अस्वाभाविक भएको निष्कर्ष दुवै नेताको रहेको छ। गठबन्धन अनुपयुक्त नागरिकले अग्रपृष्ठमा छापेको छ। नागरिक दैनिकले हत्या आरोपित आलम एकल उम्मेद्वार सिफारिस शीर्षकमा प्राथमिकताका साथ खबर छापेको छ। नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेद्वार सिफारिस गरेको छ। नागरिकले यो प्रसंग प्राथमिकताका साथ छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। दिनहुँ बढ्दै डेंगूका बिरामी, अन्नपूर्ण पोस्टको मुख्य खबरको शीर्षक हो यो। देशका धेरै जिल्लामा डेंगूको संक्रमण फैलिएको छ। सबैभन्दा बढ़ी तराईका जिल्लामा फैलिएको छ भने अन्य जिल्लामा पनि यसका बिरामी भेटिन थालेका छन्। राजधानी काठमाडौँ सहित झापा, उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, भुजबल र जाजरकोटमा समेत यसका बढ़ी संक्रमित भेटिएको सम्बन्धित जिल्ला अस्पतालहरूको तथ्याङ्क छ। एडिस जातको लामखुट्टेको टोकाईबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्। बिरामी बढ़ेसँगै अस्पतालमा चाप बढ़ेको छ। जिल्ला अस्पताल उदयपुरमा आएका बिरामीमा डेंगूको लक्षण देखिए पनि हालसम्म पहिचान हुन सकेको छैन। डेंगू रोग परीक्षणका लागि प्रदेश सरकारले उपलब्ध गराएको किटको विश्वसनीयतामाथि प्रश्न उठेपछि बिरामीको पहिचान हुन नसकेको हो। एक वर्ष अघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको किटबाट परीक्षण गर्दा रिपोर्टमा शुद्धता नआउँदा किटको गुणस्तरीयतामा प्रश्न उठेको हो। डेंगूका लक्षण देखिएका बिरामीलाई परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउने, तर सामान्य अवस्थाका बिरामीलाई परीक्षण गर्दा पोजिटिभ देखिने गरेको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट मुकेश झाले जानकारी दिनुभयो। जिल्ला स्वास्थ्य कार्यालयका डेंगू रोग नियन्त्रण फोकल पर्सन लौकाजी राईले अघिल्लो वर्षको किटबाट परीक्षण गर्दा रिपोर्टमा शुद्धता नआएको बताउनुभयो। स्थानीय तहले डेंगू रोग नियन्त्रणका लागि खासै चासो दिएको पाइँदैन। महामारी विपद सम्बन्धी आपतकालीन बजेट सबै स्थानीय तहले विनियोजन गरे पनि डेंगू रोग नियन्त्रणका लागि कसैले योजना बनाएका छैनन्। रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, प्रभावकारी उपचार सेवा र परीक्षणको दायरा फराकिलो बनाउनु पर्नेमा कुनै पनि स्थानीय तहले त्यस्तो खालका योजना हालसम्म बनाएको पाइएको छैन। झापामा पनि डेंगू संक्रमणका बिरामी देखा पर्न थालेका छन्। जिल्लाका निजी अस्पतालहरूमा डेंगू संक्रमणका बिरामी देखा पर्न थालेका हुन्। जिल्लामा डेंगू संक्रमित फेला परे पनि स्थानीय पालिकाका स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापासँग भने डेंगू बिरामीको यकिन तथ्याङ्क नै छैन। पालिकाहरूलाई डेंगू संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले पत्राचार गर्न लागेको स्वास्थ्य कार्यालय झापाका डेंगूका फोकल पर्सन वीरेन्द्र दासले बताउनुभयो। दिनहुँ बढ्दै डेंगूका बिरामी, संक्रमण फैलिए पनि छैन नियन्त्रणको प्रयास, कतै परीक्षण गर्ने किट अभाव, कतै गुणस्तरहीन बिरामी बढ़ेसँगै अस्पतालमा चाप बढ़दै अन्नपूर्ण पोस्टले मुख्य प्रसंग छापेको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकबाट माइन्युट लगायत महत्वपूर्ण कागजात लुटपाट गर्नेमाथि कार्यवाही माग गर्दै विश्वविद्यालय कार्यकारी परिषदले दिएको जाहेरी प्रहरीले लिन इन्कार गरेको छ। नेभिसंघका विद्यार्थी नेता योगेन्द्र रावल र श्यामराज ओझाको नाममा जाहेरी दिँदा प्रहरी वृत्त दरबार मार्गले लिन इन्कार गरेको विश्वविद्यालयले जनाएको छ। प्रहरीले जाहेरी लिन मानेन, शिक्षा मन्त्रीले माइन्युट बुझे, त्रिवीलाई जानकारी छैन। नेपाल समाचार पत्रले प्राथमिकताका साथ खबर छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। राजधानी दैनिकले महाभियोग छिटो टुंगोमा पुर्याउ शीर्षकमा सम्पादकीय छापेको छ। महाभियोग लागेर निलम्बित अवस्थामा रहेका प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोग आरोप बारेमा बल्ल सफाई दिने मौका पाउनु भएको छ। संसदको महाभियोग सिफारिश समितिले उहाँसँग बयान लिएको छ। यसरी बयान लिनका लागि निलम्बित व्यक्तिको कार्यकाल सकिने समय अवधि हेरेर समय निर्धारण गर्न जरूरी थिएन र हुँदैन पनि। महाभियोग सामान्य विषय पनि होइन र त्यसलाई लम्ब्याएर राजनीति गरिरहनु पनि हुँदैन। बाझिएका स्वार्थ सिद्धिका लागि कसैलाई बलिको बोका बनाउने, विलम्ब गर्ने, समय गुजार्ने कुरा शासन प्रशासनका अक्षमताका कुरा हुन्। यसको विलम्ब र व्यवस्थाका लागि सम्बन्धित पक्षमाथि उल्टो कार्यवाहीको डण्डा चलाउने व्यवस्था हुन जरूरी छ। होइन भने राज्यका निकायहरूमाथि अदृश्य रूपमा संसद र संसदीय स्वेच्छाचारिताको भूतले तर्साइरहने देखिन्छ। महाभियोग छिटो टुंगोमा पुर्याउ राजधानीले सम्पादकीयमा उठाएको छ। भूपरिवेष्टित मुलुकका निम्ति अन्तर्राष्ट्रिय व्यापार, सहज पारवहन आदि दृष्टिकोणबाट समुद्र तथा सामुद्रिक बन्दरगाहसम्मको पहुँच निकै महत्वपूर्ण विषय हो। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाह प्रयोग भइरहेका छन्। ती नजिक नभए पनि विकल्प छैन। त्यसको प्रत्यक्ष असर नेपालको वैदेशिक व्यापारमा परिरहेको छ। नेपालले हालसम्म पनि मुख्यतया विशाखापट्टनम र कोलकाता बन्दरगाहमा निर्भर रहेर अन्तर्राष्ट्रिय व्यापार भइरहेको छ। नेपालले अन्तर्राष्ट्रिय व्यापार विविधीकरणका लागि अरू विकल्प खोज्न जरूरी थियो र त्यसका प्रयास अगाडि बढ़िरहनु सुखद पक्ष पनि हो। भूपरिवेशित नेपालको आयात निर्यात व्यापार अतिरिक्त ढुवानी खर्चका कारण खर्चिलो हुने गरेको यथार्थ हो। भूपरिवेशित मुलुक भएका कारण सामुद्रिक बन्दरगाहसम्मको सहज पहुँच नेपालका लागि अति आवश्यक व्यापारिक पूर्वाधारका रूपमा लिन सकिन्छ। नेपाल र भारत बीचको व्यापार तथा पार्वन सन्धि बमोजिम भारतले नेपाललाई सामुद्रिक बन्दरगाहको सुविधा उपलब्ध गराउँदै आएको हो। हाल यो सन्धि पुनरावलोकन गर्न दुवै देशबीच बैठक भइरहेको छ। दुवै पक्षले आफू अनुकूल विभिन्न व्यापारिक कार्यसूचीहरू एकअर्का समक्ष प्रस्तुत गरेका छन्, जुन स्वाभाविक विषय पनि हो। यसै छलफलमा नेपालले भारतसँग वैदेशिक व्यापारका निम्ति थप दुई सामुद्रिक बन्दरगाह उपलब्ध गराउन माग गरेको विषय सार्वजनिक भएको छ। यसलाई विभिन्न दृष्टिकोणबाट जायज र न्यायसंगत मानिएको छ। थप दुई बन्दरगाहको प्रयास गोर्खापत्रले सम्पादकीय छापेको छ। यता नागरिक दैनिकले आयात प्रतिबन्ध खुलाउनु घातक शीर्षकमा सम्पादकीय उठाएको छ। अर्थतन्त्रका बाह्य क्षेत्रमा देखिएका समस्यामा सामान्य सुधार देखिए पनि यो खतरामुक्त भइसकेको छैन। अहिले नै यसलाई सामान्य रूपमा व्यवहार गर्ने बेला भएको छैन। त्यसैले थप सुधारका निम्ति प्रयास जारी राख्नुपर्ने अवस्था छ। तर सामान्य सुधारलाई देखाएर स्वार्थ समूहले फेरि अर्थतन्त्रलाई थप समस्याग्रस्त बनाउने बाटोमा सरकारलाई लैजाँदैछ। आफूसँग रहेको दुर्लभ वैदेशिक मुद्रा जथाभावी खर्च गर्न खोज्ने राजनैतिक व्यक्तिहरूबाट देशलाई जोगाउनु अहिलेको आवश्यकता हो। अर्थतन्त्रका यी सामान्य तर अत्यन्त जरूरी तथ्य र तथ्याङ्क बुझ्नु आवश्यक छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको छ। यदा नेपाल समाचार पत्रले डेंगूको त्रास शीर्षकमा सम्पादकीय उठाएको छ। गर्मी सँगै डेंगूको त्रास बढ़ेको छ। राजधानीका ठूला अस्पताल डेंगूका बिरामीले भरिभराउ भएका छन्। बेड नपाएपछि भुइँरो कुर्सीमा राखेर उपचार भइरहेको छ। काठमाडौँ उपत्यका सबै ठूला अस्पतालमा बिरामीको भीड़ छ। पछिल्लो समय डेंगू भएका 20% अवस्था गम्भीर बनेको देखिन थालेको अस्पतालहरूको भनाई छ। यस्तो गम्भीर अवस्थालाई सम्बोधन गर्न सरकारी प्रयास भने पर्याप्त देखिँदैन। पछिल्लो पटक डेंगूकै कारण एक व्यक्तिको निधन भयो पछि त्रास बढ्नु पनि स्वाभाविक भएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार अस्पतालमा बेडको व्यवस्था गरेर घर घरमा डेंगू सार्ने ल्यामखुट्टे मार्ने अभियान चलाउनु आवश्यक रहेको छ। डेंगूको त्रास नेपाल समाचार पत्रले सम्पादकीयमा उठाएको छ। यता अन्नपूर्ण कोषले ऋणको शुल्क नै गाँठो शीर्षकमा सम्पादकीय छापेको छ भने सम्पत्ति शुद्धिकरण विभाग गठन भए यता कुनै पनि प्रमुखले नियमित काम गर्न पाएनन्। विभिन्न राजनैतिक दल तथा तिनका सम्बद्ध नेताको स्वार्थमा नियमित रूपमा नै प्रमुखको सरूवा गर्ने कार्यले निरन्तरता पाउँदा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग देखाउनका लागि मात्र गठन गरेको हो कि भन्ने आशंका पनि रहेको छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानून कड़ा बनाएर नियमनको पाटोमा पनि कड़ाई गर्नुको विकल्प छैन भन्दै कारोबार दैनिकले सम्पत्ति शुद्धिकरण निवारणमा कठोर बन्न भन्दै सम्पादकीयमा उल्लेख गरेको छ। विभिन्न पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। मानव बेचबिखन कलंक संलग्नलाई कार्यवाही हुन्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखनमा संलग्नमाथि कड़ा कार्यवाही गरिने बताउनु भएको छ। मानव बेचबिखन विरूद्ध कोषरूं राष्ट्रिय दिवसका अवसरमा आयोजित मानव बेचबिखन विरूद्ध मेरो दलको प्रतिबद्धता विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मानव बेचबिखन कलंक भएको भन्दै यसमा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याइने बताउनुभयो। प्रधानमन्त्री देउवाले मानव बेचबिखन जस्तो अजघन्य अपराधमा संलग्नलाई कानूनी कड़घरामा ल्याउन आवश्यक परे सरकार कानून परिमार्जन गर्न समेत तयार रहेको बताउनुभयो। उहाँले यस्ता घटना नियन्त्रण गरी अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन कानून कार्यान्वयन गर्ने निकायलाई निर्देशन समेत दिनुभयो। मानव बेचबिखन कलंक संलग्नलाई कड़ा कार्यवाही हुन्छ गोर्खापत्रले छापेको छ। काठमाडौँ महानगरपालिकाले शहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ। वस्तु तथा सेवाको प्रचार गर्ने नाममा शहरका संवेदनशील स्थानमा समेत आफू खुशी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो अभियान थालेको हो। महानगरपालिकाले बिहिबार त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर तथा कोटेश्वर चोकमा राखिएका बोर्ड बन्द गराएको छ। अन्य ठाउँमा राखिएका बोर्ड पनि बन्द गराइने र यसका लागि आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको राजस्व विभागका अनुसार महानगरभित्र अनुमति लिएर राखिएका होर्डिङ बोर्डको संख्या 40 छ, तर अनुमति लिए पनि कतिपयले मापदण्ड विपरीत बोर्ड राखेका छन्। मापदण्ड विपरीतका बोर्डलाई मात्र हटाइएको महानगरपालिकाले जनाएको छ। हटाइँदै डिजिटल होर्डिङ बोर्ड, गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। बिहिबार अनलाइन फारम भर्न खुलेको राहदानी विभागको सर्भर 10 सेकेण्ड जति मात्र चल्यो। 10 सेकेण्डमा नै तोकिएको कुटा पूरा हुने संख्यामा आवेदन आएपछि सर्भर बन्द भएको हो। राहदानी लिनका लागि आवेदकले फारम भर्न अनलाइनको सुविधा छ, तर व्यवहारमा भने त्यस्तो अनलाइन दुःख दिने मात्र बनेको छ। विभागले राहदानी फारम भर्न दैनिक 1,700 आवेदनको कोटा तोकेको छ, त्यो पनि बिहान 11 बजेभित्र भरिसक्नुपर्छ। अनलाइन फारम भर्ने अवधि छोटो हुँदा व्यक्तिगत रूपमा फारम भर्ने मात्र होइन, साइबरका कारिन्दा पनि हैरानी देखिए। विभाग बाहिर रहेका दुईवटा साइबरमा बिहिबार बिहानै देखि फारम भर्नेको लड्को रहेकोमा 11 बजे साइबरको काउन्टरमा पुगेका यामबहादुर सिन्जालीको व्यक्तिगत विवरण भर्न नपाउँदै विभागको सर्भर बन्द भयो। समयमा विभागको सर्भरले थान्न सक्ने फारम भन्दा फारम भर्नेको माग उच्च हुने गरेको छ। सेवा अनलाइनको सर्भर 10 सेकेण्डमै बन्द, गोर्खापत्रले समाचार छापेको छ। बिरामीलाई चर्को पार्किङ शुल्क, यो खबरलाई पनि गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङ बापत 275 रूपियाँ तिर्नु पर्यो। वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सड़कमा मोटरसाइकल पार्किङ गरे बापत 100 रूपियाँ मागेपछि शुरूमा त उहाँ अक्मकिनुभयो, तर त्यति शुल्क नबुझाएर उहाँ उम्कनै पाउनु भएन। सवारी साधन लिएर उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङ मार्फत चर्को शुल्क तिर्न बाध्य छन्। पार्किङ बापत प्रति घण्टा 25 रूपियाँ तिर्नुपर्छ। पार्किङ शुल्क नलिइदिन काठमाडौँ महानगरपालिकालाई पटक पटक पत्र मार्फत अनुरोध गरिएको तर सुनवाई नभएको, अस्पताल अगाडि चर्को शुल्क उठाउनु गलत भएको तर महानगरपालिकाले उक्त कुरा नसुनेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भूपेन्द्र बस्नेतले बताउनुभयो। बिरामीलाई चर्को पार्किङ शुल्क गोर्खापत्रले छापेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपालका रजिस्ट्रार रणबहादुर कटुवाल विरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आरोप पत्र दायर निज कटुवालले भ्रष्टाचार निवारण ऐन 2059 दफा 17 बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। उच्च अदालत दिपालका रजिस्ट्रार कटुवाल विरूद्ध मुद्दा दायर, नेपाल समाचार पत्रले समाचार छापेको छ। चालू आर्थिक वर्ष 2079-80 राष्ट्रिय गौरवका चार सड़क खण्ड समेत गरेर आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने सरकारको लक्ष्य छ, तर उक्त सड़क आयोजनाहरूको निर्माण तोकिएको समयमा सम्पन्न हुने सम्भावना छैन। सड़क विभागको आर्थिक वर्ष 2078-79 आयोजना प्रगति विवरणले यस्तो देखाएको हो। राष्ट्रिय गौरवका चार सड़क चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य, तर प्रगति विवरण भन्छ छैन सहज, नयाँ पत्रिकाले समाचार छापेको छ। विश्व ब्याङ्कसँग अर्थ मन्त्रालयको सुटुक्क ऋण सम्झौता, वन मन्त्रालयद्वारा बहिष्कार गर्ने प्रतिबद्धता शीर्षकमा कारोबारले मुख्य खबर छापेको छ। नेपालले यसै साता लिएको ऋणको विरूद्धमा युवा तथा विज्ञहरू सड़कमा आएपछि वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि वैदेशिक अनुदानलाई स्वीकृत गरे पनि ऋणलाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएको छ। जलवायु परिवर्तनका कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व ब्याङ्क बीच भएको ऋण सम्झौताको चर्को विरोध भएको हो भन्दै कारोबारले समाचार छापेको छ। र प्रदेश नम्बर 1 चिया विशेष क्षेत्र घोषणा गर्दै यस क्षेत्रमा लामो समयदेखि देखिएका समस्या नीतिगत र व्यावहारिक रूपमा समाधान गर्न प्रदेशका मन्त्रीहरूसहित सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन्। प्रदेश 1 चिया विशेष क्षेत्र घोषणा गर्न पहल, कारोबारले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।